आदरणीय श्रोताहरू, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलामा म हरिशरण लामिछाने फेरि एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। हरेक बिहान हामी विभिन्न विषयहरूमा विषयगत विज्ञहरू र विभिन्न व्यक्तित्वहरूबाट तत्सम्बन्धी विषयको चाहिँ विश्लेषण गर्ने नियमित प्रयास गर्नेछौ। कतिपय अतिथिहरूसँग हामी कुराकानी गर्ने सिलसिलामा छौ भने आजको अन्तरसम्वादमा हामी आम श्रोताहरूलाई पनि सहभागी गराउने प्रयत्नमा छौं। 4211736 र 4211621 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। समय रहेको अवस्थामा हामी अतिथिसँग यहाँहरूको कुराकानी गराउने पनि छौ र त्यही बीचमा अहिलेका समसामयिक विषयहरूमा आम सर्वसाधारणको के चाहना छ, के धारणा छ, त्यो बुझ्ने प्रयासमा आजको अन्तरसम्वाद केन्द्रित रहनेछ। तपाईँहरू हामीलाई 4211736 र 4211621मा टेलिफोन गरेर आफ्ना विचार, आफ्ना दृष्टिकोणहरू राख्न सक्नुहुन्छ। हामी तपाईँको टेलिफोनको प्रतीक्षा गरि नै रहेका छौं। विशेष गरी पछिल्लो समयमा नेकपा एकीकृत समाजवादी, जो संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेबाट अलग भएर गठन भएको नयाँ राजनैतिक शक्ति हो, यसको अवस्था देशभरिमा के कस्तो रहेको छ, हिजो स्थानीय तहका विभिन्न निकायहरूमा यो पार्टीप्रति मानिसहरू कतिको आकर्षित भए, त्यसका विवरणहरू पनि क्रमशः आइरहेका छन् र विशेष गरी प्रतिनिधि सभामा 23 सांसद सहित नेकपा एकीकृत समाजवादी चौथो शक्तिको रूपमा स्थापित भएको छ भने राष्ट्रिय सभामा 7 सांसद सहित तेस्रो शक्तिका रूपमा स्थापित छ। प्रदेश नम्बर 1 10 सांसद सहित चौथो स्थानमा, प्रदेश नम्बर 2 13 सांसद सहित चौथो स्थानमा, बागमती प्रदेशमा 13 सांसद सहित चौथो स्थानमा, गण्डकीमा 0, लुम्बिनीमा 1 सांसद सहित पाँचौं स्थानमा, कर्णालीमा 3 सांसद सहित चौथो स्थानमा र सुदूरपश्चिममा 14 सांसद सहित पहिलो शक्तिका रूपमा नेकपा एकीकृत समाजवादी स्थापित भएको छ। आजका पहिलो श्रोतासँग कुराकानी गरौं। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
हजुर नमस्कार, म कञ्चनपुरबाट अम्बादत्त जोशी बोल्दैछु। हजुर
अम्बादत्त जोशीजी, के गर्नुहुन्छ?
हजुर म यो शिक्षण पेसामा संलग्न छु। हजुर यो एक महाकाली जनजाति आधारभूत विद्यालय भुजेला भन्ने छ भिन्दत्त नगरपालिकामा, त्यहाँ म शिक्षण पेसामा छु।
शिक्षणमा हुनुहुन्छ। अहिले नेपालमा भइरहेका पछिल्ला राजनीतिक, सामाजिक, आर्थिक गतिविधि मध्ये तपाईँलाई जिज्ञासा लागेको अथवा तपाईँलाई भन्न मन लागेको विषय अगाडि सार्नुहोस् न।
हजुर अब म यो शिक्षा क्षेत्रसँगै सम्बन्धित भएको हुनाले म एक दृष्टिविहीन शिक्षक पनि हो र म शिक्षा क्षेत्रसँगै सम्बन्धित कुराहरू म के राख्न चाहन्छु भने हाम्रो नेपालमा जुन शिक्षा नीति छ यो बडा चाहिँ मलाई यसमा एकदमै अप्ठ्यारो लागिरहेको छ। केमा भने जुन हाम्रो नेपाली भाषालाई कमजोर गर्ने किसिमले जुन अङ्ग्रेजी भाषालाई प्राथमिकता दिएर अब बोर्डिङहरूमा जताततै अङ्ग्रेजी नै अङ्ग्रेजी पढाइ हुन्छ अनि सबै विषयहरू अङ्ग्रेजीमा पढाइ हुन्छ, सरकारी विद्यालयहरूले पनि सार्वजनिक विद्यालयले सबले अङ्ग्रेजी विषयलाई नै बढी ग्राह्यता दिएका छन्, जसले गर्दा हाम्रो यो नेपाली भाषा चाहिँ एकदमै कमजोर भइसकेको छ। त्यसकारण म चाहिँ एउटा के अनुरोध गर्न चाहन्छु भने पाठ्यक्रम विकास केन्द्रले, अब शिक्षा मन्त्रालयले एकदम पाठ्यक्रम विकास केन्द्रले त गरेकै छ तर शिक्षा मन्त्रालयले चाहिँ कडाइका साथ के गरिदिनु पर्यो भने अब यो गणित र विज्ञान विषय मात्रै अङ्ग्रेजीमा पठन पाठन गर्ने, त्योभन्दा बाहेकका विषयहरू सामाजिक भए, त्यो नैतिक भए, जे पनि जो अरू चाहिँ अब जस्तो 2-3 सेरोफेरोहरू छ, कहिलेकाहीँ यो 2-3 सेरोफेरोलाई समेत अङ्ग्रेजीमा उल्टा गरेर पढाउन थालिया छ भन्ने सुनिएको छ। त्यसकारण त्योभन्दा यी विषयहरू सबै चाहिँ यो नेपालीमा चाहिँ पठन पाठन हुनु पर्यो या चाहिँ उनीहरूले जसको जो मातृभाषा हो त्यसमै पठन पाठन हुनु पर्यो, किनभने हाम्रो यो अङ्ग्रेजीले गर्दा यो कमजोर भयो भन्ने मलाई लाग्छ। अङ्ग्रेजीको लागि त हामीले एउटा इङ्ग्लिस ग्रामर र एउटा इङ्ग्लिस कम्पलसरी बुक दुई विषय, एउटा 100 पूर्णाङ्कको ग्रामर, एउटा 100 पूर्णाङ्कको चाहिँ लिटरेचर इङ्ग्लिस राखिदियो भने 1-10 त्यो त्यही काफी हुन्छ भने किन हामीले सबै विषयलाई अङ्ग्रेजीमा पठन पाठन गर्नु पर्यो भन्ने चाहिँ यो मेरो चाहिँ यस्तो खालको जिज्ञासा छ।
हस् धन्यवाद अम्बादत्त जोशीजी। अङ्ग्रेजी विषयलाई पठन पाठनको चाहिँ विषय नबनाइकन नेपाली भाषामा नै सबै विषयहरू पठन पाठन गर्न जरूरी देखिन्छ, गणित र विज्ञान बाहेक हामी नेपाली भाषामै पठन पाठन गरौं भनेर हाम्रो पहिलो श्रोताले हामीसँग कुराकानी गरिरहनु भएको थियो। त आदरणीय श्रोताहरू, अन्तरसम्वादमा निश्चित अतिथिसँग आज कुराकानी गरिरहेका छैनौं। हामी यहाँहरूलाई नै आबद्ध गरेर यो कार्यक्रमका विषयवस्तुहरूलाई अघि सार्न गइरहेका छौं। 4211736 र 4211621 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। देशको कुनै पनि भागबाट सुनिरहनु भएको छ भने कृपया पछिल्ला समसामयिक विषयहरूमा यहाँहरूले आफ्ना धारणाहरू राख्न सक्नुहुन्छ आजको अन्तर्सम्वादमा। र कुराकानीकै प्रसंगमा आजबाट संसदको अधिवेशन आरम्भ हुन गइरहेको छ, जसमा मूलत अमेरिकी सहयोग एमसीसी का सम्बन्धमा केही निर्णय हुन्छ कि भन्ने आकलन गरिएको छ। राजनैतिक रूपबाट त्यसको प्रष्ट तस्विर आइरहेको छैन र सँगसँगै यसको पक्ष र विपक्षमा विभिन्न माध्यमहरूमा, संचार माध्यमहरूदेखि लिएर जनस्तरमा व्यापक रूपमा बहस भएको छ कि नेपालको सन्दर्भमा हामीले यो सहयोग स्वीकार गर्ने या नगर्ने अथवा सशर्त स्वीकार गर्ने, यो विषय चाहिँ अहिले निकै पेचिलो बनेर, निकै सशक्त बनेर आम नेपालीको दैनिक जीवनमा नै यो एउटा छलफलको विषय बन्न गइरहेको छ। हामी यी बारेमा पनि कुराकानी गर्न सक्नेछौ। यतिखेर अर्का एकजना श्रोतासँग कुराकानी गरौं। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सामा खुसीबाट अरुणजी, होइन? के गर्नुहुन्छ पेसा?
म निजामती सेवाबाट अवकाश पाएको
हुँ। अवकाश कति वर्ष?
एक वर्ष लाग्यो अवकाशमा, 30 वर्ष नगाएर छोडेको।
30 वर्ष नगाएर कुन कुन क्षेत्रमा चाहिँ काम गर्नुभयो यो अवधिमा?
मैले चाहिँ यो अवस्थामा भूमि सुधार मन्त्रालय, रक्षा मन्त्रालय, युवा खेलकुद मन्त्रालय, लोकसेवा आयोग, अध्यागमन कार्यालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय।
अब अरुणजी, होइन, यति लामो समय चाहिँ निजामती सेवामा काम गर्नुभएछ, हिजो मात्रै निजामती सेवा दिवस मनायौं, होइन? तैपनि उत्कृष्ट कर्मचारी त फेला परेन भन्ने गुनासो पनि छ, किन होला त?
अब भनौँ न, यो उत्कृष्ट कर्मचारी एक न एकजना होला, त्यो आफ्नो मान्छेहरूलाई मात्रै पुरस्कृत गर्ने चलनले गर्दाखेरि यो भनौँ न मान्छे चाहिँ उनीहरूले छान्न सकेनन्। अब मैले पनि त्यत्रो 30 वर्ष काम गर्दा घर बिदा पनि एक दिन पनि लिइनँ। घर बिदा वर्षै पछि खेर जान्छ मेरो, त्यागी पर्व पनि खेर जान्थ्यो। म बिदा काम नपरिकन लिन्थिनँ पनि। मलाई त घर बस्नुभन्दा अफिस जानै इच्छा लाग्थ्यो। अफिसमा काम गर्न पाउँदा साह्रै खुसी लाग्थ्यो मलाई। अब भनौँ न, एउटा जनताहरूको सेवा गर्न पाउनु एउटा साह्रै गौरव लाग्थ्यो। तर मैले पनि पहिलोचोटि 61 सालमा चाहिँ अफिसले चाहिँ मलाई नै उत्कृष्ट छानेर प्रमाणपत्र र थोरै नगद दिएको थियो, धेरै त पाइएन। थोरै पाए पनि त्यो बेला हर्षको आँसु झर्यो मेरो आँखाबाट।
एकदम आफूले चाहिँ अनवरत रूपमा चाहिँ राष्ट्र सेवा गर्न पाएको र त्यसको प्रशंसा भएकोमा निश्चय पनि गर्व लाग्नु उचित कुरा नै हो।
त्यो कार्यक्रम गर्दाखेरि अब भनौँ न, त्यो कार्यक्रममा भनौँ न उद्घोषण गर्ने रहेछ, नाम बोलाउँदै जहाँ त मेरो नाम बोलाउँदा त म त आश्चर्यचकित भएको थियो बेला त।
अब आजको सन्दर्भमा केही विशेष प्रसंग राख्न चाहनुहुन्छ कि?
यो ज्येष्ठ नागरिकहरूलाई चाहिँ भनौँ न अस्पतालहरूमा निशुल्क सेवा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी पनि पछि उमेर बढ्दै जहाँ ज्येष्ठ नागरिक त भइहाल्छौँ, सबैको पालो आइहाल्छ। ज्येष्ठ नागरिकलाई विशेष गर्नु पर्यो भनौँ न, एउटा सरकारले
हस्। धेरै धन्यवाद अरुणजी। ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्यो, यो सामाजिक सुरक्षाको विषय उहाँले उठाउनुभयो। निश्चय पनि ज्येष्ठ नागरिकहरू निकै सम्मानित छन्। आफ्नो जीवन अनुभव गरेर जीवनको उत्तरार्धमा समय व्यतीत गरिरहँदा उहाँहरूको स्वास्थ्यको ख्याल राख्नु हामी सबैको दायित्व पनि हो। पारिवारिक रूपबाट पनि त्यो दायित्व बहन हुने हुनुपर्ने हुन्छ भने सरकारी तवरबाट, राज्यको तवरबाट पनि उचित संरक्षण हुनुपर्ने चाहिँ आवश्यकता उहाँले पनि आउनुभयो भयो। यसै गरी अन्य श्रोतासँग कुराकानी गरौं। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
सर नमस्कार, म धनगढ़ीबाट मोहन कापडी बोल्दैछु। हजुर
मोहनजी, के गर्नुहुन्छ?
मेरो किराना व्यवसाय पसल, किराना पसल छ हजुर।
अब कुन विषय उठाउन चाहनुहुन्छ?
मैले अब आजको सन्दर्भमा विषयहरू त धेरै छ, सामाजिक सञ्जालमा पनि धेरै विषयहरू आउँछ। तथापि हामी जस्तो साधारणलाई रेडियो नेपालले आज निम्तो दिएकोमा म हरिशरण सर लगायत सम्पूर्ण रेडियो नेपालप्रति हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मैले उठाउने विषय भनेको अहिले युवा किन पलायन हुँदैछ देशबाट भन्ने एउटा विषय छ सर। असाध्यै चिन्ताको विषय भएको छ। कक्षा बाह्रको परीक्षा उत्तीर्ण गरिसकेपछि नेपालमा झन्डै झन्डै 60% युवाहरू विदेशको तयारी गर्दछन्। सो देश समाज र हरेक गुवामाका निमित्त ठुलो घातक विषय हुन्छ। यसले गर्दा पछि हामी नेपालमा युवा खै भनेर खोज्नुपर्ने अवस्था आउँछ र देशका निमित्त पनि ठुलो एउटा क्षति हुन्छ भन्ने मैले बुझेको छु। यो यस्ता किसिमका युवाहरूलाई रोक्नका निमित्त नेपाल सरकारले स्पष्ट नीति तथा खाका ल्याउनु पर्छ र अनि युवाहरूले पनि म आफ्नो देशमा नै केही गर्छु र आफ्नो सम्पूर्ण शक्ति देशमा नै लगाउँछु, यही देशमा हिरा छ, यही देशमा मोती छ, सबै कुरो यही देशमा छ, त्यसैले युवाहरूले पलायनका निमित्त कहिले पनि नसोचौं र देशभित्रै केही गरौं भन्ने युवाहरूलाई म विनम्र साधारण अनुरोध गर्दछु सर।
हस्, धन्यवाद छ मोहनजी, बहुत समसामयिक सन्दर्भ उठाइदिनुभयो। युवाहरूको विदेश पलायन निश्चय पनि हाम्रो देशको लागि एउटा चिन्ताको विषय हो र हाम्रा युवाहरू आफ्नो रगत पसिना विदेशी भूमिमा खर्च गरिरहेका छन्। यद्यपि त्यसबाट हामीलाई ठूलो मात्रामा विप्रेसन रेमिटेन्स प्राप्त हुन्छ र त्यसले नेपाली अर्थतन्त्रलाई टेवा दिनलाई महत्वपूर्ण भूमिका खेलेको छ। आज मात्रै होइन 20 वर्ष यतादेखि हामी यो क्रम भोगी नै रहेका छौं। युवाहरूलाई स्वदेशभित्रै अडाउन सक्ने, स्वदेशभित्रै स्वरोजगारको अवसरहरू सृजना गर्न सक्ने र युवाहरूले पनि विदेशमा पुगेर जे जस्तो काम पनि गर्न सक्छु भने स्वदेशभित्रै तिनै कामलाई चाहिँ अहिलेको आधुनिक तौर तरिका मिलाएर किन नगर्ने भन्ने एउटा अहम प्रश्न पनि उहाँले राखिदिनुभयो। धन्यवाद छ उहाँलाई। अर्का श्रोतासँग कुराकानी गरौं। नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट?
नमस्ते, हरिचरण लामा च्यानेजी, म दक्षिण कालीबाट सुपुराम लामा।
सुपुराम लामाजी, के गर्नुहुन्छ लामाजी?
अब खेती नै हजुर, खेती नै हो,
खेती नै हो है। अब खेतीपाती अहिले पछिल्लो समयमा त यो बाढी पहिरो पानीको चाहिँ अति वर्षा आदि कारणले त हुन त खेतीपाती सधैँ चुनौतीपूर्ण नै छ है, कसरी धानिरहनु भएको छ त?
अब कसरी भन्दा होला भन्दै अब यहाँलाई अवगत नै भएको हो, दक्षिणकालीमा त्यति चाहिँ नै मतलब बाढी पहिरोको त्यति चाहिँ नै मतलब पिरोलो नभएको चाहिँ नै मतलब ठाउँ हो र प्रकृतिको देनसँग चाहिँ हामीले बुझेर अब प्रकृतिको भावनालाई पनि बुझेर चाहिँ मतलब कार्य गर्न सक्यो भने सफलता मिल्छ हरिशरणजी। त्यसमध्येमा पनि के भन्नु होला भनेदेखि जुन चाहिँ नि खेती गर्ने वर्गलाई चाहिँ कति नै पाउँछ र बिचमा अब मैले यो भनिरहनु त पर्दैन, हाम्रो अधिराज्य भर सबैलाई थाहा छ, गर्नेले कति पनि छैन नगर्नेले। जस्तो म एउटा उदाहरणको लागि चाहिँ हरिशरणजी रेडियो नेपालबाट भन्न चाहन्छु, जस्तो म गएको श्रावण महिनामा मैले 30 रुपियाँ किलोमा काँक्रो मेरो बारीबाट मैले बेच्नु पर्यो बुझ्नु हो, तर काठमाडौँमा त्यही काँक्रो म स्वयं काठमाडौँ गए बुझ्दाखेरि सम्म मेरो नहोला, मेरै ठाउँको काँक्रो 100 रुपियाँ भन्दा माथि किलोमा भनेपछि ल कसरी यसरी चाहिँ मतलब बिचमा धेरै दुःख पाएका छौँ हरिशरणजी। काँक्रो त एउटा मैले उदाहरण मात्रै दिएँ तपाईँको होइन, हरेक चिज यसरी नै चाहिँ हामी कृषकहरूले दुःख पाइरहेका छौँ, जुन मेहनत अनुसारको यहाँले अवगत नै भएको कुरा हो, मेहनत अनुसारको फल त कुनै पनि कृषि कर्म गरेका चाहिँ मतलब साथीभाइ दिदीबहिनी दाजुभाइ जो कोहीले पनि पाएको छैन। र एउटा विषय चाहिँ आज मैले बोल्न मन लाग्यो हरिशरणजी, किनभने चान्स पाएको कारणले एउटा हाम्रो पुरानो उक्ति छ ओल्ड इज गोल्ड। अब यो के भन्नु होला भनेदेखि 2016 सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि देशको बजेट भन्ने चिज कसलाई इङ्गित गर्दै बनाउने भन्दाखेरि तपाईँको गाउँको एउटा चाहिँ मतलब साधारण गोरु जोतेको मान्छेलाई हेरेर देशको बजेट बनाउनु पर्छ भनेर उहाँले भन्नुभएको छ। एउटा साधारण टोकर नामले बोकेर चाहिँ हिँडेको मान्छेलाई चाहिँ नि मतलब हेरेर हाम्रो देशको बजेट बनाउनु पर्छ भन्दा आज जसलाई चाहिँ नि सर्वसुलभ छ, जस हाम्रै काठमाडौँमा भन्नु कति विकासको योजनाहरू हामी एक गाभ्री पानी चाहिँ नि तपाईँको चाहिँ नि मतलब 3 घन्टा लगाएर बोकेर खानुपर्ने ठाउँ छ काठमाडौँमा, हेर्नु अन्डरग्राउन्डको पानीमा 10 तला माथि लगेर फेरि तलै 10 अन्डर के भन्छ जमिनमा ल्याएर चाहिँ मतलब झारेर खाने ठाउँ हुँदैन, यसरी चाहिँ मतलब विकासको बजेट छरेको छ। हेर्नु यो साह्रै दुःख लाग्दो कुरो छ, किन दुःख लाग्दो भन्नु होला भनेदेखि त्यो ठाउँमा डेभलप त अब भइसक्यो नि, एउटा जस्तो चाहिँ नि मतलब अहिले आज शङ्कर सभामा सुन्नुभयो अहिले कस्तो कुना ठाउँमा चाहिँ नि मतलब हो यस्तो ठाउँमा चाहिँ नि देशको विकासको बजेट परेदेखि चाहिँ नि मतलब सबै नेपाली सुख सबै नेपाली शान्ति हुन्थ्यो होला। हेर्नु यो खालि भाषणमै सीमित रहेर हाम्रा यी दुर्गमका चाहिँ नि मतलब जनताहरूले कुनै किसिमको सेवा सुविधा पाउन सकेको छैन। सेवा गर्न आउँमा देख्नुभयो होला हजुर, सुन्नुभयो होला, डोजर लगाएर चाहिँ नि विकास होइन विनाश भइरहेको छ, त्यसलाई सही संरक्षण गरेर सही विश्लेषण गरेर गर्न सकेको भए आज सायद त्यो बाढी पहिरोबाट हामी नेपाली जनताले दुःख पाउने थिएनौँ होला जस्तो चाहिँ मलाई लागेको छ।
एकदम सठिक विषय राखिदिनु भयो लामाजी, धेरै धन्यवाद। विशेष गरी दुर्गम दुर्गम क्षेत्रमा रहेका आम नागरिकहरूको सेवातर्फ र विशेष गरी किसानहरूको हितको लागि चाहिँ राज्यले उचित ध्यान दिनु पर्यो। शहर केन्द्रित मात्र हुनु भएन, दुर्गम क्षेत्रमा केन्द्रित रहेर स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाले भने चाहिँ विकासका योजनाहरू बनाउँदाखेरि हामीले ती गरीब किसानको अनुहार हेरेर त्यो तस्विर हेरेर योजनाहरू बनाउनुपर्छ भन्ने एउटा मार्मिक विषय पनि राखिदिनु भयो। धेरै धन्यवाद छ उहाँलाई। अर्का श्रोतासँग कुराकानी गरौं। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर नमस्कार, लामी सानी सर, म धरानबाट गोपाल राई बोल्दैछु सर।
धरानबाट गोपाल राई बोल्नुहुन्छ, के पेसा गर्नुहुन्छ?
म खासै म पनि रिटायर व्यक्ति हुँ
हजुर,
पेसा म खासै पेसा गर्दैन अहिले सर।
अहिले गर्दैनन्। अब कुन सन्दर्भ उठाउन चाहनुहुन्छ आजको संवादमा?
आजको नेपाल रेडियोलाई म धेरै धन्यवाद पनि दिन चाहन्छु, आज हजुरहरूले चाहिँ हामीलाई बोल्ने मौका दिनुभएकोमा। र म के विषय भन्छु भनेदेखि, हाम्रो मुलुकमा अहिले साँच्चै भनौँ भने भनाइ थियो एउटा, उहिले पुर्खाले भन्थे जुन जोगी आयो कान चिरेको, यी कान चिरेकोहरू मात्रै आएको कारणले गर्दाखेरि हाम्रो मुलुक दुःख पाएको छ, हाम्रो मुलुक एकदम गरिब छ, जनताले दुःख पाइरहेछ। त्यसले गर्दाखेरि यो विषय म के उठाउन चाहन्छु भनेदेखि, यो शिक्षा स्वास्थ्य कृषि लाई यो फेरि हुनुपर्छ के सर, यो फेरि गर्नुपर्छ यो मुलुकको चाहिँ नेताले, यो फेरि नभएसम्म चाहिँ कुनै हालतमा हाम्रो जनताले सुकाम पाउँदैन। यी गरिबले चाहिँ भौतारेर रोडमा चाहिँ सुतेर चाहिँ मरिरहेछ भनेदेखि यी ठुला ठालो मन्त्रीमण्डल चाहिँ अब लाखौँ लाखौँ करोड लगेर विदेश गएर चाहिँ उपचार गर्छ, र त्यस कारणले गर्दाखेरि स्वास्थ्य शिक्षा कृषिलाई चाहिँ फेरि निशुल्क हुनुपर्छ भन्ने मेरो चाहिँ म धेरै कुरामा पनि राख्न चाहन्छु। यो यति निशुल्क भएदेखि हाम्रो जनताले यसरी भौतारेर मर्नु पर्ने अवस्था थिएन, र हामीले कृषि प्रधान देश भन्छ, कृषि प्रधान देश चाहिँ भनेर चाहिँ भाषणमा ठुला ठुला भाषण गर्छ, तर चाहिएको बेला मल कृषिले मल पाउँदैन। अब त्यो मलको पैसाले चाहिँ यहाँ हाम्रो नेपालमा त्यो किन्ने पैसाले चाहिँ फ्याक्ट्री गरे बनाएदेखिदेखि हुन्थ्यो, अब फ्याक्ट्री बनाउने चाहिँ कुनै पनि त्यो चाहिँ खेती गर्दैन भनेपछि खालि किन्नेमा मात्रै चाहिँ उहाँले चाहिँ लम्केर अगाडि बढ्छ। त्यसले गर्दाखेरि यहाँ बरु त्यो मल उत्पादन गर्नु गरेदेखि राम्रो हुन्थ्यो। र यी म धेरै साथीहरूलाई भन्छु, धेरै नेताहरूलाई म प्रायः जस्तो नेताहरू प्रायः जस्तो म चिन्छु, तर पनि उहाँहरूले कुनै पनि सुनवाई नगरेकोले अहिलेसम्म चाहिँ हाम्रो मुलुकको जनताले भयङ्कर दुःख पाएको कारण चाहिँ यो रोग, यो नेताहरूलाई चाहिँ कुनै पनि हालतमा विदेश उपचार गर्नु जान्छ भनेदेखि एक पैसा चाहिँ खर्च राज्यको ढुकुटीबाट नजाओस्। र अहिले अब झननाथ खनाललाई चाहिँ उहाँ कति 30 लाख कि कति लाख दिएको छ, त्यो मुद्दा अदालतमा परेको छ, त्यो ठिक गरेको छ, र त्यो तुरन्त फिर्ता हुनुपर्छ, त्यो पैसा फिर्ता हुनुपर्छ। र त्यसले गर्दाखेरि यो मुलुकलाई चाहिँ एकदम यो नेताले गर्दाखेरि भिग्रेको हो, जनता दुःख पाइरहेको छ। यो नेताहरूलाई चाहिँ यो बारे चाहिँ एकदम सबैले हजुरहरूले पनि पत्रकार सबै नेपाल अधिराज्यको भरिको पत्रकार मित्रहरूले पनि यसलाई चाहिँ साह्रै झगझगाएर यो मुलुकलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्न चाहन्छु सर। नमस्कार।
हस् नमस्कार गोपालजी, बहुत सठिक विषय राखिदिनु भयो। नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो, तर यहाँ चाहिँ राजनीतिले यसलाई कृषि प्रधान बनाइसक्यो भने जस्तो एउटा पनि आशय बुझियो। यसै गरी शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रलाई चाहिँ निशुल्क गराउन सकेदेखि नेपालीहरूको समस्या समाधान हुन्थ्यो भन्ने एउटा महत्वपूर्ण विचार उहाँले राख्नुभयो। निश्चय पनि जनप्रतिनिधिहरूको कुरा गर्दाखेरि आम मतदाताहरू विशेष गरी आम सर्वसाधारणले आफ्नो नेता चुन्दाखेरि नै विशेष ध्यान पुर्याउनु पर्ने एउटा जागरण र सजगता नेपाली समाजमा टटकारो रूपमा आवश्यकता छ। हामीले नेताहरूको बारेमा टीका टिप्पणी गरे तापनि ती नेताहरूलाई नेता बनाउने हामी मतदाताहरू पनि हौं। मतदाताहरू नै सचेत भएर आफ्नो एउटा सबल नेतृत्वलाई चाहिँ चयन गर्ने परिपाटी र संस्कारको विकास हुँदै जान सकोस् यही अपेक्षा हामी गर्न सक्छौं। हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 42411736 र 42111621 टेलिफोन आउने क्रम जारी नै छ। एकजना श्रोतासँग लिन सकिन्छ होला अन्त्यमा। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म पोखरादेखि रुक्मणी ढुङ्गाना। नमस्कार।
नमस्कार रुक्मणीजी, भन्नुहोस् के विचार राख्नुहुन्छ?
मैले आज जुन चाहिँ एमसिसीको बारेमा धेरै विवाद आएको छ, यसमा चाहिँ कुन कुन बुदाहरूमा हामी सहमत हुन सक्छ, कुन कुन बुदाहरूमा हामी सहमत हुन सक्दैन भनेर हामी अलिक प्रष्ट कुरा गर्न सक्नुपर्छ। भने अर्कोतिर अब हामी शिक्षा दिवस, राष्ट्रिय साक्षरता दिवसहरू मनाइरहेका छौँ, बालबालिकाहरू बिचैमा विद्यालय छोड्ने अवस्था पनि छ, ती बालबालिकाहरूलाई हामीले विद्यालयमा कसरी ल्याउन सक्छौँ त्यता पनि ध्यान दिनुपर्छ सरकारले। भने अर्कोतिर चाहिँ बाढी पहिरोले निकै नै क्षति पुर्याइरहेको छ, हामीले ठुल्ठुला विकासका योजनाहरू चाहिँ अरबौँ लागेर लगाएर गरेका छौँ, जस्तै मेलम्चीकै हेर्न सक्छौँ, काठमाडौँवासीले पानी खान पाउने भयो भन्ने आशामा हामी सबैजना रहेका थियौँ, तर त्यसले चाहिँ प्राकृतिक प्रकोपले ठुलो असर पारिरहेको छ, हाम्रो विकासमा धेरै असर पारिरहेको छ, हामी चाहिँ बनाउँदै जान्छौँ, प्रकृतिले बिगार्दै गइरहेको छ। यसमा चाहिँ अब सहरमा चाहिँ सहरको बस्ती कसरी बसाउने भनेमा यसमा चाहिँ सरकारको विशेष योजना हुनुपर्छ, दिगो विकासमा चाहिँ बढी ध्यान दिनुपर्दछ जस्तो लाग्दछ। युवाहरू पनि सरकारलाई गाली गरेर होइन कि आफूहरू पनि मधेसमा केही गर्छु भन्ने उहाँहरूमा पनि आठ साहस हुनुपर्छ, उहाँले सिप सिकेर चाहिँ काम गर्न सक्नुपर्दछ, उहाँहरूले चाहिँ सा यो सानो काम हो भनेर होइन कि कृषकहरूको चाहिँ तरकारीहरू बिउ बिजनहरू तरकारीको बजारमा चाहिँ सरकारले ध्यान दिनुपर्दछ, उहाँहरूको निश्चित मूल्य तोकेर चाहिँ सरकारले जिम्मा लिनुपर्दछ, उहाँहरूले मूल्य नपाएको अवस्था चाहिँ यथार्थ हो, बिचमा चाहिँ अरूले खाइदिएर चाहिँ मूल्य हामीले किन्नेले पनि महँगोमा किन्नुपर्ने अवस्था रहेको छ, अनि गरिबको रेखा मुनि रहेका नागरिकहरूलाई चाहिँ सरकारले विशेष पहल गर्नुपर्छ, बहुआयामिक गरिबीको रेखा मुनि रहेका नागरिकहरूलाई सरकारले चाहिँ विशेष पहल गरेर उहाँहरूको चाहिँ आय स्तरमा जोड दिनुपर्छ, विशेष गरी सहरमा भन्दा ग्रामीण क्षेत्रका महिलाहरू अझ दर्दनाक अवस्थामा छ, ती महिलाहरूकोलाई सिप सिकाउने तालिमहरू दिने चाहिँ उहाँहरूलाई अगाडि बढाउने काम चाहिँ सरकारले गर्नुपर्दछ भन्ने
हजुर। धेरै धन्यवाद रुक्मिणीजी, आफूलाई लागेका विषयहरू बहुत बुदागत रूपमा राखिदिनु भयो, धेरै धन्यवाद। र रुक्मिणी ढुङ्गानाजीले भने जस्तै यावत रूपमा हाम्रा श्रोताहरूको धारणा, आम सर्वसाधारणको धारणा पनि देशमा शिक्षा स्वास्थ्य जस्ता क्षेत्रहरूमा सुनिश्चितता होस्, प्राकृतिक प्रकोपबाट नागरिकहरूलाई बचाउन सकियोस्, गरिबी निवारणमा चाहिँ प्रशस्त योगदान गर्नुपर्ने आवश्यकता रहेको यी विषयहरू चाहिँ उठान गरिदिनु भएको छ, एमसीसीको विषय पनि उठान गर्नुभएको छ। एकजना श्रोतासँग म कुराकानी गर्छु अन्त्यमा। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर, म महोत्तरीबाट, महोत्तरी गौशालाबाट गरिब गोसाई। हजुर
गोसाईजी, भन्नुहोस् आफ्नो विचार संक्षेपमा।
हजुर संक्षेपमा संक्षेप नै हो, बडा राम्रो लाग्यो त हजुरको कार्यक्रम सुन्दाखेरि, मैले मर्निङ वाकमा छु, हामीहरूलाई फोन लगाएँ, धन्यवाद।
हजुर,
सबैभन्दा पहिला कुरो सर के छ भने, सर्वसाधारण जनताले जता गए पनि चेपे चेपेमा पर्ने हो हजुर। यो सबै तपाईँको यो जति 48 पछि आएको सब जुन नाङ्लो नगुराउने जानेले, एउटा पुरानो मोटरसाइकल राम्रो थिएन चढ्न, मान्छेले त कार चढाएको छ 3-3 करोडको सर। यो देशलाई त लुट्न लाग्यो हो हामीहरू, अब देशलाई त कसरी बचाउने, बडा समस्या हो हामीहरू जस्तो लाग्छ सर।
होइन, सबैजनाको जागरण र चेतनाबाट अवश्य पनि सुधार हुन्छ, निकै रचनात्मक सुझावहरू पनि एउटा छोटो संवादको क्रममा पनि आयो भने देशभरिमा संवादको क्रम जारी नै रहेको छ। यहाँले भने जस्तै हामी सकारात्मक हुँदै समस्याको समाधानतर्फ उन्मुख हुन सक्यौँ भने सायद यी विषयहरू सम्बोधन हुन्छ होला। गोसाईजी धेरै धन्यवाद, समय मैले यति दिन सकेँ, फोन गर्नुभयो, धेरै धन्यवाद छ यहाँलाई। श्रोताहरू, अन्तरसम्वादको निर्धारित समय सकिन लागेको छ, विशेष गरी आजको बिहानीमा हामीले आम सर्वसाधारणका केही धारणाहरू बुझ्ने प्रयास गर्यौं र विशेष गरी नागरिक स्तरमा हेर्दाखेरि दैनिकी कसरी सहज बनाउन सकिन्छ, कसरी रोजगारका अवसरहरू सृजना गर्न सकिन्छ, कसरी विकास निर्माणलाई सुनिश्चित गर्न सकिन्छ, कृषकहरूको हितमा के गर्न सकिन्छ, अल्पसंख्यक महिला सीमान्तकृत गरिबीको रेखा मुनि रहेकाहरूलाई कसरी उत्थान गर्न सकिन्छ, समग्रमा सबैलाई माथि उठाउने प्रयत्नतर्फ हाम्रा विचारहरू, हाम्रा प्रयासहरू केन्द्रित हुन सकुन्, हामी एउटा दुष्चक्रबाट एउटा सुखद भविष्यतर्फ उन्मुख हुन सकौं, छलफल र संवादबाट समाधानका उपायहरू पहिलाउन सकौं, यही अपेक्षाका साथ आजको अन्तरसंवादबाट प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद, म हरिशरण लामिछानी पनि विदा चाहन्छु। केही बेरमा 7 बजेको समाचार सुन्न सक्नुहुनेछ, रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।